कार्यक्रम हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईहरुको आफ्नै कार्यक्रम हो। ऋषि मुनि तपस्वीहरुको ध्यानस्थल पुण्यभूमि पवित्र भूमि सिद्धभूमि नेपाल, यहाँको प्राकृतिक छटाहरू, धार्मिक तीर्थस्थलहरू, ऐतिहासिक धरोहरहरू र सांस्कृतिक परम्पराहरूको जति बयान गरे पनि कहिल्यै नसकिने, नथाकिने र नअघाउने पूर्व पश्चिम उत्तर दक्षिण जहाँ जता गए पनि आआफ्नै विशेषता र महत्वले भरिपूर्ण छ। यहाँ मनाइने जात्रा पर्व, सांस्कृतिक परम्परागत वेशभूषा त आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकका केन्द्र नै हुन्। आज नववर्ष 2081 रेडियो सुनेर बस्नुभएका तमाम श्रोता महानुभावहरूमा नववर्ष 2081 हार्दिक मंगलमय शुभकामना। कार्यक्रम हाम्रो भूगोलको तर्फबाट
सूर्य तेजले उदायो सूर्य तेजले चढ़ो सगरमाला लिमा उदायो सूर्य तेजले चढ़ो सगरमाला लिमा उगरी घुमटो नव वर्ष को
आज वैशाख 1 गते का दिन देश का विभिन्न ठाउँमा आआफ्नै किसिमका सांस्कृतिक परम्परागत मेला पर्व मनाउँदै आइएको छ। काठमाडौँको टोखा स्थित सपना तीर्थस्थलमा बिहानैदेखि मेला भर्न आउनुभएका भक्तजनहरूको घुइँचो नै लागेको छ। वैशाख 1 गते उक्त तीर्थस्थलमा रहेको कुण्डमा स्नान गर्दा चर्म रोग निको हुने र शरीर स्फूर्ति हुने मान्यता रहँदै आएको छ। यसै गरी हिजो शिवपुरीमाथि रहेको बागमती नदीको उद्गम स्थल बागद्वार परिक्रमा गरी त्यहाँबाट लिएर आएको लौरो आजकै दिन भक्तपुरमा नेवारी समुदायले मनाइने बिस्केट जात्राको लिङ्गोमा चढाउने परम्परा पनि छ। यसै गरी आजकै दिन एक दिन मात्र फुल्ने फूल सहलेस सदियोंदेखि फुल्दै आएको छ। तराईमा आफूभन्दा सानालाई आशीर्वाद दिँदै आज सिरुवा पर्व मनाइँदैछ। नयाँ वर्ष अर्थात वैशाख 1 गते मनाउने यस्ता चाडपर्वको यो छोटो जानकारी पछि आज पनि हामी तपाईहरूलाई काठमाडौँ नजिकैको स्थल पाशुपत क्षेत्र लिएर जाँदैछौं।
पाशुपत क्षेत्र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र, देवादिदी महादेव पशुपतिनाथको वासस्थान। यो काठमाडौँ महानगरपालिका वडा नम्बर 8 पर्दछ। यो क्षेत्र 264 हेक्टर क्षेत्रफलमा फैलिएको छ र 9 परिसरमा विभाजित छ। आजको कार्यक्रममा यही 9 मध्येको एक परिसर मृगस्थलीमा विद्यमान विश्व रूपा मन्दिरको महिमा, महत्व र पर्यटकहरूको उपस्थितिका बारेमा पशुपति क्षेत्रलाई नजिकबाट निहाल्नुभएका संस्कृतिका विद्यार्थी, जात्रा पर्वका अनुसन्धानकर्ता वरूण खतिवडासँग गरिएको कुराकानी, मृगस्थली परिसर घुम्न आउनुभएका पर्यटक, थर्मसमा चिया बोकेर पर्यटकलाई खुवाउँदै आउनुभएका हात्ती व्यवसायीको अनुभव, मृगस्थलीमा भएको मृगको बारेमा जानकारीका लागि सम्बन्धित निकायको आवाज समेटेर तयार पारिएको एक रिपोर्ट र देशका विभिन्न ठाउँबाट पाशुपत क्षेत्रमा रोजीरोटीमा जुट्नुभएका व्यक्तिको धारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला।
कार्यक्रमको शुभारम्भमा धार्मिक पर्यटकीय स्थल मृगस्थली सम्बन्धी तयार पारिएको एक रिपोर्ट।
धार्मिक एवं पर्यटकीय स्थल मृगस्थली घुम्न आउनुभएका खोटाङ निवासी सुबिन राई, प्रकृतिले यति राम्रो वरदान दिएको ठाउँमा सम्बन्धित निकायले व्यवस्थापन अलि राम्रो गरिदिए सुनमा सुगन्ध हुने थियो र प्राकृतिक सुन्दरतामा झनै रौनक थपिने थियो भन्नुहुन्छ।
म 2 अगाडि चाहेको थिएँ यहाँ। 2 अगाडि आउँदा चाहिँ एकदम यहाँ त फोहोर थियो। हामीले पहिला यहाँ क्याम्पिङ पनि चलाएको थियौँ। यहाँ फोहोर टिप्ने हामीले हाम्रो साथीहरूसँग एउटा ग्रुप थियो। हामीले हरेक शनिबार यहाँ फोहोर व्यवस्थापन गर्नुपर्ने कुरा आउँथ्यो। धेरै थिएन यहाँ फोहोरहरू थियो, अहिले चाहिँ पहिलाकोहरू चाहिँ फोहोरहरू एकदम घटेको रहेछ, फोहोर पहिला जस्तो छैन, अलिक सुन्दर राम्रो भएको रहेछ। यहाँ प्रचुर मात्रामा सम्भावनाहरू धेरै छ, यसलाई अझै थोरैसम्म आज यो यहाँ चाहिँ अलिक त व्यवस्थापनहरू अलिक राम्रो गरिदियो भने अलिक त निगरानी अब प्रशासनिक हिसाबले पनि यहाँ अलिक विकृतिहरू पनि धेरै जस्तो नै देखिएकै छ, तर पनि त्यसलाई कडाई गरेर अलिक यहाँ बस्ने पार्कहरू अलिक राम्रोसँगको व्यवस्थापन गरिदियो भने, बस्ने कुर्सीहरू अझै यहाँ आन्तरिक पर्यटकहरूलाई पनि अलिक राम्रोसँगले व्यवस्थापन गरिदियो भने अझै धेरै राम्रो हुन्थ्यो, र यहाँ कति मान्छेले अझै यहाँ स्वरोजगार पनि पाउन सक्थ्यो यो ठाउँमा, र यहाँ घुम्न आउने मान्छेहरूले पनि यो ठाउँमा आफ्नोलाई फ्रेस हुनको आउनु लागि पनि अलिक राम्रो त छ, प्रकृतिले हामीलाई सुन्दरता त दिएकै छ, त्यसभित्र पनि हामीले थोरै व्यवस्थापन गरिदियो भने राम्रो हुन्छ जस्तो लाग्छ मेरो विचारमा। म पनि विदेश त गएर आएको, आफूले भित्रदेखि नै गरियो भने सबैले हुन्छ, विदेशतिर हेर्दाखेरि अलिक व्यवस्थापन धेरै राम्रो छ, तर उहाँ चाहिँ अब प्राकृतिकले त साथ त त्यति धेरै राम्रो दिएको छैन, तर उनीहरूले प्राकृतिकले त्यसको साथ नदिए पनि उनीहरूले व्यवस्थापन चाहिँ राम्रो गरेर धेरै राम्रो बनाएको, तर हामीले चाहिँ प्राकृतिकले नै दिएको छ साथ दिएको छ, राम्रो छ हाम्रो प्राकृतिक, अटोमेटिक केही पनि गर्नु पर्दैन हामीले, थोरै यहाँको भित्रको व्यवस्थापन राम्रो गरिदियो भने राम्रो हुन्छ।
मोरङदेखि काठमाडौँ आई विगत 7 वर्षदेखि मृगस्थली परिसरमा थर्मसमा चिया लिएर पर्यटकलाई बेच्दै 2-4 पैसा कमाउँदै आउनु भएकी भीमा बराल आफ्नो तिउन तरकारी यही व्यवसायबाट चलेको बताउनुहुन्छ।
बिहान चाहिँ पशुपति घुम्छु, यही हो म 10 कप 20 कप चिया बेच्छु बिहान, बेलुका पनि अब 4 बजेदेखि दिउँसो एकछिन आराम गर्छु, 2-4 पैसा हुन्छ, सब्जीहरू खानालाई हुन्छ, सानोबाट त ठुलो हुन्छ नि।
मृगस्थलीलाई जीवन्त राख्नका लागि विगतका दिनमा मृगहरू छाडिएका थिए, हाल उक्त मृगहरूको अवस्थाको बारेमा मानव स्रोत साधन महाशाखाका निमित्त प्रमुख एवं पशुपति विकास कोषका प्रवक्ता रेवती रमण अधिकारी यसो भन्नुहुन्छ।
नाम पनि छ र त्यसको त्यो अनुसारको त्यहाँ मृगहरू पनि छन्, करिब 140-50 को आगारी थियो, त्यसलाई चाहिँ सार्थकता दिन मृग त त्यतिकै राखेर त त्यहाँ रहँदैन, किन त्यस्तो मृगलाई त धेरै ठुलो चरण क्षेत्र चाहिन्छ, ठुलो जंगल चाहिन्छ, फेरि उसलाई हिंसक जनावरहरू भन्दा अलिक अलग चाहिन्छ, सुरक्षित चाहिन्छ, त्यस कारणले अब यहाँ थोरै सानो क्षेत्र भए पनि हामीले त्यसलाई घेराबारा गरेर त्यसलाई चाहिँ खानपिनको व्यवस्था गरेर राखिएको छ। खुला क्षेत्र हो, फलामको बार लगाइएको छ, पर्खाल छैन कि, फलामको बार भएको हुनाले जाली भित्रबाट देख्न सकिन्छ।
हाम्रो देशमा विद्यमान यस्ता ऐतिहासिक धरोहरहरूलाई संरक्षणार्थ युवा शक्तिलाई परिचालन गर्ने हो भने पर्यटन प्रवर्धनबाट मन्दगीय आमदानी नहोला भन्न सकिन्न। रिपोर्टपछि विश्वरूपा मन्दिरको ऐतिहासिक पक्ष, महत्व र महिमाको बारेमा संस्कृतिका विद्यार्थी, पशुपति क्षेत्रमा लाग्ने मेला पर्व उत्सव जात्राहरूको अनुसन्धानमा जुट्नुभएका व्यक्ति वरूण खतिवडासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ।
अब यस्तो यो मन्दिरको निर्माण तत्कालीन नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बनाउनु भएको भन्ने कुरोहरू चाहिँ त्यहाँको घण्टीहरूको अभिलेखले पाइन्छ। अब सम्भवत त्यति बेलाको समाज कस्तो थियो भन्ने कुरोको अध्ययन गर्ने क्रममा बेलायतबाट जब राणाहरू चाहिँ फर्केर आए त्यसपछि त्यसको त्यो बेलायतमा देखिएका जुन गुम्बद शैलीका त्यहाँका चाहिँ विभिन्न कला कौशलहरू देखेर प्रभावित भएर त्यति बेलाको राणा प्रधानमन्त्रीले चाहिँ यो विश्वरूप मन्दिर अथवा विश्वरूपा मन्दिर निर्माण गरेको हुन सक्छ। र ठ्याक्क यो चाहिँ गुम्बद शैलीमा रहेको एकदम विशाल मन्दिर थियो। 2072 सालको भूकम्पमा यो मन्दिर चाहिँ को केही पार्टहरू झर्यो भने दोस्रो भूकम्पले चाहिँ राम्रैसँग नष्ट पार्यो। त्यो नष्ट पार्ने क्रममा चाहिँ नि यो कामेश्वर र कामेश्वरीको जुन मूर्ति थियो त्यो पनि 2 टुक्रा भएको अवस्था थियो,
अहिले बनाएको छैन।
तत्कालै त्यो क्षेत्रलाई चाहिँ नि पशुपति क्षेत्र विकास कोषले सुरक्षाहरूसँग समन्वय गरेर त्यो ठाउँलाई चाहिँ तत्कालै सुरक्षा घेरामा राखेर तत्कालीन हाम्रो सदस्य सचिवज्यूहरूले चाहिँ तुरुन्तै त्यो मूर्ति चाहिँ निर्माण गरेर जति सकिन्छ छिटो भन्दा छिटो चाहिँ जस्ताको तस्तै अवस्थामा राखिसकेको छ नि। अहिले चाहिँ यो विश्वरूपा मन्दिरको चाहिँ जीर्णोद्धार अथवा चाहिँ पुनर्निर्माण कार्य चाहिँ शुरू भइसकेको छ र यो धेरै वर्षमा सकाउने किसिमको योजना भएर केही पार्टहरू चाहिँ निर्माण भइरहेको छ, अझ पनि थप निर्माणको क्रममा चाहिँ छ। यो
धेरै टाउको अनि धेरै हात खुट्टा भएको पनि भनिन्छ, होइन, थरी थरी हतियार बोकेका कुराहरू पनि देखिन्छ यहाँनिर। भनेपछि यो मूर्तिको छुट्टा छुट्टै महिमा छ कि अथवा यो महिमा यसको महिमा एउटै हो?
यस्तो हो, अब जुन हामीहरूले महाभारतमा पढ्दाखेरि अथवा अध्ययन गर्दाखेरि जुन भगवान विष्णुले चाहिँ नि विराट स्वरूप लिनुभयो त्यसैको परिकल्पनामा विश्वरूप भनेर चाहिँ मान्छेहरूले नामचिन नामाकरण गरेको हुनसक्छ, तर म पनि पहिला सानो बेलामा त्यही नै सोच्थेँ। तर जब त्यो मूर्तिलाई प्रत्यक्ष हेर्न पाइयो, प्रत्यक्ष रूपमा त्यो मर्मतको क्रममा पनि मैले नजिकबाट निहाल्ने मौका पाएँ, त्यति बेला म के प्रष्ट भएँ भने यो विश्वरूपको मन्दिर चाहिँ होइन, यो चाहिँ निश्चित रूपमा विश्वरूपाको मन्दिर हो। कामेश्वरको मूर्ति हो र कामेश्वरीको पनि मूर्ति हो। त्यसमा अब अनन्त बाहु भएको शक्तिलाई, अनन्त बाहु भएको परमेश्वरले चाहिँ सुखासनमा बसेको चाहिँ मूर्ति छ। त्यसमा अब सम्भवत नेपालमा त्यो धातुको मूर्तिको परिकल्पना कसरी आयो थाहा छैन, त्यत्रो विशाल धातुको। तैपनि नेपाली कलाको दृष्टिले, नेपाली वास्तुकलाको दृष्टिले यो मूर्ति चाहिँ साह्रै मनमोहक छ। करिबन 14 फिट भन्दा पनि ठूलो छ। त्यसमा अब प्रत्येक हातको दायाँ बायाँ विभिन्न आयुधहरू लिएको छ, जसमा चाहिँ हाम्रो हिन्दू देवी देवताले बोक्ने डमरू, त्रिशूल, खड्ग, खेटक लगायतका सबै देवताले पनि बोक्नु भएको छ, देवीले पनि त्यस्तै खालको चाहिँ सम्पूर्ण आयुधहरू बोक्नु भएको छ। अनि आसनको जुन मुनिपट्टि छ त्यहाँ चाहिँ नि नरबानरदेखि विकसित मानवहरूको, योगीहरूको, साधुहरूको समेत मेटलकै मूर्तिहरू चाहिँ कुदिएको छ। त्यसकारण पनि यो चाहिँ अनुपम नमुनाको रूपमा चाहिँ यो मूर्ति चाहिँ पाइन्छ। अब यसले चाहिँ के भन्छ भने सम्पूर्ण चराचर जगत भन्दा माथि चाहिँ कामेश्वर र कामेश्वरी रूपी शिव अथवा शक्तिको रूपमा चाहिँ छन्, उनीहरूबाट नै सृष्टि स्थिति र सम्हार हुन्छ भन्ने सन्देश चाहिँ दिन जान्छ त्यसले।
यसलाई पर्यटकीय दृष्टिकोणले कसरी हेरिएको छ त?
पर्यटकीय दृष्टिकोणले चाहिँ कस्तो भने यो क्षेत्रमा चाहिँ विभिन्न पुराणहरूमा, त्यसपछि आएर वैदिक साहित्यहरूमा भगवान शिवले मृगको रूप लिएर क्रीडा गरेको स्थल, अनि पशुपतिनाथको उत्पत्ति पनि स्वयं हरिणेश्वरबाट भएको भन्ने एउटा पुराणमा पनि उल्लेख भएको, र विश्वरूप र विश्वरूपा भने अब माता पार्वती र शिवको क्रीडा स्थलको रूपमा पनि त्यति बेला चाहिँ वैदिक साहित्य अथवा हिन्दू साहित्यबाट प्रभावित भएर त्यो मूर्ति चाहिँ निर्माण भएको हुन सक्छ। तथापि धार्मिक पर्यटकहरूको चाहिँ यसमा चाहिँ हामीले अपेक्षाकृत भन्दा धेरै नै उपस्थितहरू हुन्छ, किनकि अब यो बाला चतुर्दशी जुन पर्व छ, पितृपक्षलाई चाहिँ सम्मान गर्ने, दीप जलाउने, सद्भिज छर्ने, त्यो सद्भिज छर्ने कार्य नै विश्वरूपमा सम्पादन हुने हुँदाखेरि पनि धार्मिक पर्यटकहरूको चाहिँ ज्यादै उपस्थिति छ यो ठाउँमा।
यसलाई बौद्ध र हिन्दू दुईटैको आस्था मानिन्छ, के भन्नुहुन्छ तपाईँ?
एकदम यथार्थ, हामीहरूको बौद्ध समाज र हिन्दू समाजको चाहिँ एउटा मुख्य थेम चाहिँ के छ भनेदेखि, कुनै पनि राम्रो काम गर्नुभन्दा अगाडि पितृहरूलाई सम्झिनु भन्ने छ। जस्तो हामीहरू दशैं मनाउँछौं नि, 15 दिनको दशैं मनाउँदाखेरि 15 दिनै स्वर श्राद्ध मनाउँछौं, त्यो चाहिँ पूर्वजहरूलाई, एन्सियन्टहरूलाई सम्झिने कुरो हो। घरमा चाहिँ व्रतबन्ध, बिहे आदि भयो भने नन्दीमुखी श्राद्धहरू हुन्छ होइन, त्यो पनि पितृलाई पहिला रेस्पेक्ट दिएर मात्र हामीहरू गर्छौं। भनेदेखि अब यो विश्वरूपमा चाहिँ नि हाम्रो जस्तै कन्सेप्ट चाहिँ बौद्ध धर्मावलम्बीहरूको पनि देखिन्छ, जसको प्रत्यक्ष अनुगमन र अनुसन्धान गर्दाखेरि उहाँहरू रातभरि चाहिँ ढ्याङ्ग्रो बजाएर शक्ति उपासनाको लागि पनि गर्छौं। हामीहरूले चाहिँ कामेश्वर कामेश्वरीको मूर्ति भनेर चाहिँ विश्वरूपा मन्दिरलाई मान्दछौं, जान्दछौं भने उहाँहरूले चाहिँ शम्भरको मूर्ति भनेर पनि उहाँहरूले पूजा अर्चना चाहिँ गर्नुहुन्छ। धार्मिक सहिष्णुता चाहिँ प्राचीन कालदेखि नै नेपालमा पाइएको छ। एउटै देवतालाई विभिन्न धर्म मान्ने समुदायले आफ्नो आफ्नो उपासनाको माध्यमले पूजिन्छन्।
मूर्तिको अगाडि जुन राखिएको छ नि श्रीयन्त्र, त्यसको बारेमा पनि थोरै बताइदिनु।
हो, अब यहाँनिर चाहिँ महत्वपूर्ण प्रश्न छ क्या। यो श्रीयन्त्र भन्नासाथ श्रीचक्र पनि भन्छ दक्षिणतिर। अब विश्वरूपाको सम्भवत त्यो अमृत कुण्ड अथवा कुनै एउटा कुण्डलाई छोप्नलाई त्यो श्रीयन्त्र राखिएको भन्ने कुरो चाहिँ हिमवत् खण्डमा पनि पाइन्छ। कुनै पनि देवताको शक्तिको स्रोत भनेको देवी नै हुन्छ, जस्तो ब्रह्माको ब्रह्मायणी, रुद्रको रुद्रायणी, इन्द्रको इन्द्रायणी, कुमारको कौमारी। तर यो चाहिँ शक्ति र शिवको एकदम समागम र ज्वाइन्टको अवस्थामा भएर, अब पशुपतिनाथसँग तुलना गर्ने हो भने पनि पशुपतिनाथ निराकार भावमा हुनुहुन्छ, संसारमै काहीँ पनि नपाउने शिवलिङ्गमा 4 मुख सहितको चाहिँ विग्रह भएको पशुपतिनाथको मूर्ति पाइन्छ। पशुपतिनाथको पूजा गर्दाखेरि पशुपतिनाथका मूल पुजारीज्यूले श्रीखण्ड घोटिएको जुन चन्दन लेपन छ, त्यो चन्दन लेपनबाटै पशुपतिनाथको निराकार शिवलिङ्गको माथिल्लो भागमा श्रीयन्त्र कोरेर शक्तिको उपासना हुन्छ। श्रीयन्त्रलाई चाहिँ 3 सुन्दरीको रूपमा पनि व्याख्या गरेको पाइन्छ। बिहान पख गरिने अथवा चाहिँ पहिलो पटक गरिने पूजा चाहिँ त्रिपुरा सुन्दरीको रूपमा चाहिँ बाला त्रिपुरा सुन्दरी, संसारमै सबैभन्दा सुन्दर बालिका। त्यसपछिको मध्यमा गरिने पूजा चाहिँ संसारभरिका चाहिँ सुन्दरी युवतीको रूपमा चाहिँ ललित त्रिपुरा सुन्दरी, र तेस्रो उपासना चाहिँ राजराजेश्वरीको रूपमा हुन्छ, जो चाहिँ विवाहित अवस्थामा मात्र राजराजेश्वरी मानिएको छ। त्यस्तै खालको श्रीयन्त्र चाहिँ पशुपतिनाथको बागमतीको किनारमा गंगा माताको मन्दिर छ, त्यो माता मन्दिरको चाहिँ गजुर नै श्रीयन्त्रको छ। त्यसकारण श्रीयन्त्र भन्ना साथै शक्तिको चाहिँ प्रत्यक्ष उपासना चाहिँ जरुरी छ भन्ने सन्देश चाहिँ श्रीयन्त्रको पूजनले पनि यो कुरो व्यक्त गर्छ।
एकैछिन यो मन्दिरको अझ विशेषताहरू पनि।
नेपालमा सबैभन्दा धेरै पाइएका मूर्तिहरूमा चाहिँ नि प्रस्तर मूर्तिहरू पाइन्छ। काष्ठकलाको मूर्तिहरूको चाहिँ नि अनुसन्धान गर्ने क्रममा मैले पनौतीको इन्द्रेश्वरमा काष्ठकालीन उन्मत्त भइरहेको एउटा चाहिँ जीवन्त मूर्ति देखाएको छु। हुन त अरू पनि हुनसक्छ, मलाई थाहा नभएको हुनसक्छ, तर धातुको चाहिँ नि यति विशाल मूर्ति जसले चाहिँ नि नेपालको चाहिँ नि वास्तवमा प्रतिनिधित्व गर्छ, नेपालमा पनि यत्रो ठूलो चाहिँ नि धातुको मूर्ति छ भन्ने कुरो हो। अझ केही स्रोतले चाहिँ के भन्छ भनेदेखि यो विश्वरूप मन्दिर निर्माण गर्ने क्रममा नेपालमा जति पनि अपराधीहरू थिए, जसले अपराध गरे, चोरी गरे, डकैत गरे, अपराधै गरे, त्यस्ता अपराधीहरूलाई दैनिक 300 जना चाहिँ अपराधीहरूलाई यो मन्दिर बनाउन चाहिँ खटाएको थियो भन्ने कुरो पनि पाइन्छ क्या। त्यति बेलाको परिकल्पनामा पनि अपराधीबाट पनि सृजनात्मक काममा चाहिँ प्रयोग हुने रहेछ नि त भन्ने कुरो चाहिँ सन्देश पाइन्छ यो मन्दिरबाट।
अनि संस्कृति विषयतिर तपाईँ कसरी आकृष्ट हुनुभयो त?
म चाहिँ यहाँ पशुपति क्षेत्रमै जन्मे अनि पशुपति क्षेत्रमै हुर्के, अनि मैले चाहिँ 2050 सालमा एसएलसी पास गरेँ, अनि 52 सालमा चाहिँ मैले आइएल ल पढ्न चाहिँ साह्रै इन्ट्रेस्ट लाग्यो। लको म चाहिँ पशुपति क्याम्पसमा पढ्न गएँ। त्यति बेला चाहिँ नि अब यहाँतिर चाहिँ नि आफ्नै पनि व्यवसायहरू भागेर म सेकेन्ड इयरको जाँच दिएपछि म के भएँ भनेर चाहिँ मैले खास रिजल्टको चासै राखिनँ। अलिअलि अर्थ उपार्जन हुन्थ्यो, अनि त्यसपछि यहाँ पशुपति क्षेत्र विकास कोषमा चाहिँ नि जागिर खाइयो। जागिर खाएपछि 2066 सालमा चाहिँ विज्ञापन भयो। विज्ञापन हुँदाखेरि अब चाहिँ पढ्नुपर्छ भन्ने जस्तो भाइबा आयो, अनि पशुपति क्षेत्र विकास कोषको एन, पशुपति क्षेत्र विकास कोषको नियमावली र पशुपतिसँग सम्बन्धित सम्पूर्ण किताबहरू कलेक्सन गरि दिनको 5-6 घण्टा चाहिँ पढ्न थाले। त्यही क्रममा चाहिँ नि मैले लोकसेवा आयोग र पशुपति क्षेत्र विकास कोषको ज्वाइन्टली लिएको परीक्षामा मैले चाहिँ 1 नम्बरमा नाम निकालेँ होइन, अनि ओहो म त राम्रो पढ्न सक्दो रहेछु नि भन्ने पनि मलाई फिल भयो। त्यसपछि अनि त्यही टाइममा आमा परलोक हुनुभयो, आमाको पनि इच्छा थियो यसले पनि राम्रै पढोस् भन्ने चाहिँ चाहना थियो। त्यसपछि म कुनै पनि दिन कलेज गइनँ, हजुरलाई नडाँटी भन्नुपर्दाखेरि आइएको जाँच मैले मास कम्युनिकेसनमा गेस्ट पेपरहरू ल्याएर घरमै बसेर पढ्थेँ, जाँच दिन्थेँ, अनि त्यसमा सेकेन्ड डिभिजन उत्तीर्ण भएँ। त्यसपछि बिए चाहिँ नि मलाई 2-4 जना हाम्रो अफिसका जुन मोटिभेटर साथीहरू हुनुहुन्छ, सिनियर कर्मचारीहरू हुन्छ, उहाँहरूले चाहिँ आर्कोलोजी पढ्नुहोस् न वरुणजी, तपाईँलाई आर्कोलोजिकल क्षेत्र पुरातत्व पढ्नुहोस् न, तपाईँले सक्नु हुँदो रहेछ भनेर चाहिँ उहाँहरूको गाइडलाइन्स पनि पाइयो। अनि विशेष गरेर चाहिँ मेरो श्रीमती, उसले चाहिँ नि तपाईँको त यत्रो ट्यालेन्ट छ, ट्यालेन्सी छ, तपाईँले चाहिँ जेमा पनि राम्रोसँग चाहिँ पढ्न सक्नुहुन्छ, त्यसकारण पशुपति क्षेत्रसँग रिलेटेड चाहिँ विषय चाहिँ पढ्नुपर्छ भन्ने उसले पनि घरमा सल्लाह गरेपछि ल हुन्छ पढ्न चाहिँ पढ्छु म, तर कलेज चाहिँ कुनै पनि दिन जान्न भनेर म चाहिँ त्रिभुवन विश्वविद्यालयमा प्राइभेट सेक्टरमा चाहिँ बिए 3 वर्ष जाने, त्यसमा पनि सेकेन्ड डिभिजन उत्तीर्ण गरी मैले राम्रोसँग पढाए पक्कै पनि टप 10 टप 5मा चाहिँ आउँथे जस्तो लाग्छ। अनि त्यसपछि चाहिँ मास्टर्सको पनि मैले चाहिँ पुरातत्वमै गरी अझ मास्टर्सको जाँच दिँदाखेरि चाहिँ एउटा रमाइलो घटना छ क्या, म यो सेयर गर्नै पर्ने जरुरी छ। मास्टर्सको जाँच दिने क्रममा 48 वर्षदेखि पशुपति क्षेत्रमा रोकिएको एउटा जात्रा छ, त्यो जात्राको नाम चाहिँ बागमती जात्रा। ओहो, बागमती त अब यो उपत्यकाकै सभ्यताको विकास भएको क्षेत्र, बागमती नभए यहाँ बस्ती नै हुँदैन थियो, बागमती नभए यहाँको संस्कृति पनि हुँदैन थियो, बागमती नभए यहाँको चाहिँ अर्थ पनि केही पनि हुँदैन। जब चाहिँ मैले सम्पूर्ण कोर्सको किताबहरू पढ्न थालेँ, तुलनात्मक रूपमा सबैतिर अध्ययन पनि गर्थेँ, अनि 48 वर्षसम्म नचलेको जात्रा चाहिँ चलाउनु पर्छ भन्ने कुरो हो। हाम्रो तत्कालीन सदस्य सचिव पनि संस्कृति प्रेमी, अनि यो बागमती जात्रा चाहिँ पशुपतिनाथको आगम घरको तर्फबाट चल्न पर्ने, अनि सम्पूर्ण डाटाहरू अर्काइभहरू सबै जम्मा गरेपछि हामी, म पनि यही क्षेत्रमा जन्मिया भएर आगमहरूको पुजारीको छोरा पनि यही जन्मिनु भएको महेश भट्ट, मेरो सानैदेखिको चाहिँ शैशवकालको मित्र महेश, अब तिमीले र म चाहिँ बाङ्बा जात्रा चलाउनु पर्छ तर बुवाहरूको चाहिँ नेतृत्वमा चलाउनु पर्छ, हामीहरू चाहिँ सिक्ने, बुवाहरूलाई चाहिँ गर्न लाउने भनेर हामीहरू 15 दिनको जात्रा रहेछ। अब हामी त युवा पिँढी यसलाई चाहिँ अहिले सिक्नेको हिसाबले 7 दिन चाहिँ गरौँ, त्यसपछि चाहिँ अनि जुन छ विधि विधान त्यही अनुसार गर्नुपर्छ भनेर हाम्रो सल्लाह भयो। अनि कोषले पनि राम्रोसँग एनिसेन्स लिनुभयो। जब हामीहरू चाहिँ बाङ्बा जात्रा सुरु भएर गयौँ, यसो पत्रिका हेर्छु त मास्टर्स फर्स्ट इयरको जाँच रहेछ, उसको पनि सेम केस, जाँच दिन जाने हामी त जाँच साथ नदिने, अब जात्रा चलाउने अर्को वर्ष दिने भनेर हामीहरू 2 पेपर छोडेर चाहिँ जात्रा चलायौँ, तर बागमतीको कृपा, संस्कृतिको कृपा, अर्को वर्ष हामीहरू थियौँ, हामीहरू दुवैजना मजाले उत्तीर्ण भयौँ। त्यसकारण पनि यो क्षेत्रमा चाहिँ नि सानो कुरोहरू पनि लुकेको छ, सानो कुरो पनि एकदम रहस्यमय छ, सानो कुरोहरू चाहिँ एकदम इतिहास बोकेको क्षेत्र छ क्या, यसलाई हामीले चाहिँ सामान्य ढङ्गले बुझ्दाखेरि चाहिँ यस्तो रहेछ भन्ने हुन्छ, तर जब हामी त्यसको भित्र पस्छौँ निश्चित रूपमा त्यसमा चाहिँ नि मूर्त पनि जोडिएको हुन्छ, अमूर्त पनि जोडिएको हुन्छ।
यो कुराकानी पछि पशुपति क्षेत्रमा आई रोजगारीमा जुट्नु भएका व्यक्तिहरूको धारणा।
मेरो नाम चैत्य काइलो दोलखा भयो। यो त यहाँ 30 वर्ष अगाडिदेखि टेकेको ठाउँ हो, निरन्तर 70 देखि रेगुलर छु, कार्यक्रम यसरी अगाडि बढिहाल्छ। यो के त, यो के हो यो हाते पसल? सरर आएपछि हामी कुच्छौँ, सररहरू चाट्नुहुन्छ, होइन यही हो नि यथार्थै कुरो हो। हामी आउने हो, लखेट भाग्ने हो, अनि फेरि आफ्नो पोको बोक्ने छ, यस्तै त छ। हामी रुखा आउने, घाम ताप्ने हो, शीतलमा बस्ने हिँड्ने।
धनबहादुर नेपालगञ्जबाट, अब कामको लागि आएको, काम गर्न अब मिस्त्री काम गर्ने भनेर आएको के रे, काम त गरिरहेको छ मन्दिर होइन, तर तर गौशालाको त्यो फुल पसल बनाउने काम गरिरहेको छौँ। अझ काम भएन, बिहान हाफ काम भयो, त्यहाँ अहिले साँझको समय काम भएन। हेर्दाखेरि त राम्रै छ, तर हाम्रो लागि राम्रो भएन, यो हावापानले गर्दाखेरि होला हामी बिमारी भएको।
मेरो बलुवा टमाटा बाँकेबाट बैद्यनाथ नयाँ साल आयो, अब भोलि घर जाने हो, 12-15 दिन काम भयो। गर्मी मौसम छ घरतिर पनि, यतातिर आउँदाखेरि कहीँ चिसो हावापानी मिल्छ कि भनेको त झन् उहाँको गर्मी यहाँको चिसो, 3 महिना काम गराउन भनेर आएको, अब के गर्ने।
यिनै जनधारणासँगै आजको कार्यक्रम हाम्रो भूगोलबाट विदा माग्ने बेला भइसकेको छ। आज हामीले तपाईँहरूलाई काठमाडौँको पाशुपत क्षेत्र लिएर आयौं, अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया दिनका लागि हाम्रो इमेल एड्रेस हो
कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना एकपटक पुनः दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल SAMRO हाम्रो BSUGOL भूगोल 2019@gmail.com
अथवा रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डे र हामी द्वय,
म विनिता चौधरी
अनि म सावित्री केसी बिदा हुन्छौ।
नमस्कार, नमस्कार।